असतो मा सते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस। नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृंखलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज अवस्थी।
शैक्षिक बहस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। पछिल्ला केही श्रृंखला हामी एसईको वरिपरि रहेर सञ्चालन गरिरहेका छौं। आजको श्रृंखलामा हामी एसई पछाडि विद्यार्थीले विषय छनौट गर्दाखेरि ध्यान दिनुपर्ने कुराहरू के हुन्, विषय छनौट गर्दाखेरि अभिभावकको भूमिका के रहन्छ, यी यावत विषयमा आजको श्रृंखला सञ्चालन गर्नेछौ। यिनै विषयमा छलफल बहस गर्नका निमित्त आजको हाम्रो पाहुनाका रूपमा हुनुहुन्छ एकजना मनोविद तथा करियर परामर्शदाता डाक्टर नरेन्द्र सिंह ठगुन्ना। ठगुन्नाजी, यहाँलाई रेडियो नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ।
धन्यवाद।
शुरूआतमा अहिले एसई को नतिजा प्रकाशन भएर विद्यार्थीहरू विषय छनौटदेखि शैक्षिक संस्था छनौट गर्ने चरणमा हुनुहुन्छ, यो समयमा विद्यार्थीको मनमा के खेलिरहेको हुन्छ, के हुन्छ अहिले विद्यार्थीहरूको मनमा?
अब बालबालिकाहरूमा दुईवटा कुरा, यति बेला एउटा चाहिँ उनीहरूमा उत्सुकता हुन्छ, खास गरेर अब यसपछिको जुन उहाँहरूले आफ्नो कल्पना गरेको जुन संसार छ, जुन भविष्यको कल्पनाका साथ उनीहरूले जुन अगाडि बढ्नु भएको छ त्यसलाई लिएर उहाँहरूमा एक प्रकारको चाहिँ उत्सुकता हुन्छ भने त्यो सँगसँगै उहाँहरूमा एक प्रकारको चाहिँ चिन्ता पनि हुन्छ। मैले सोचे जस्तो स्कुल पाउँछु कि पाउँदिनँ, मैले सोचे जस्तो विषय पढ्न पाउँछु कि पाउँदिनँ, त्यो एडमिसन भइहाल्यो भने पनि म चाहिँ त्यो सजिलो तरिकाले गर्न सक्छु कि सक्दिनँ, त्यसको लागि मैले भनौँ न मसित केही पर्याप्त म डेभलप गर्न सक्छु कि सक्दिनँ, अनि त्यो खास गरेर यो एसी दिइसकेपछि एसी पछि उनीहरूको फ्रेन्ड सर्कलहरू चेन्ज हुन्छ, खास गरेर उनीहरूमा जुन त्यो विकासात्मक मनोविज्ञानको हिसाबले कुरा गर्दाखेरि उनीहरू एडल्ट साइन्स को अन्त अन्ततिर हुनुहुन्छ, त्यही भएकोले जुन उनीहरूले पहिलेदेखि चाहिँ एसीसम्म पढ्दाखेरि जुन साथीहरूको बान्ड बनाएको थियो त्यो बान्डहरू जुन त्यो उनीहरूको ग्याङ थियो, ग्रुप थियो, त्यो ग्रुपबाट डिस्कनेक्सन हुँदाखेरि चाहिँ एक प्रकारको असहजता पनि भनौँ न अन्यताको अवस्था पनि हुन्छ भने दोस्रोतिर चाहिँ उनीहरू उत्सुक पनि हुन्छन्। हजुर,
यो समयमा विद्यार्थीका अभिभावकहरूको मनमा चाहिँ के हुन्छ?
अब अभिभावकहरूको मनमा पनि एक प्रकारको उत्सुकता डेफिनेटली, कहिलेकाहीँ के हुन्छ भने हामी अभिभावकहरूले जो पनि अभिभावकहरू हुनुहुन्छ उहाँहरूले आफ्नो जीवनमा पुरा नगर्न सकेका सपनाहरू, आफ्नो जीवनमा पुरा गर्न नसकेको जुन विधाहरू थियो, जुन कुराहरू उनीहरूले पुरा गर्न सकेन, यस्तो गर्न पाएको भए हुन्थ्यो भन्ने प्रकारको जुन सोचाइहरू थियो त्यो सोचाइलाई पूर्णता आफ्नो यङ्गर जेनेरेसनमा जुन त्यो नेक्स्ट जेनेरेसनबाट केटाकेटीहरूले कुरा गरौँ भन्ने प्रकारको उहाँहरूमा सोचाइ हुने भएको कारणले गर्दा उहाँहरू पनि उत्साहित हुनुहुन्छ भने कहिलेकाहीँ चाहिँ एक प्रकारको, कहिलेकाहीँ धेरै प्यारेन्ट्सहरू कस्तो प्रकारको हुने, अभिभावकहरू कस्तो हुने सम्भावना बढी हुन्छ भने आफूले जे गर्न पाएको छैन त्यो कुरालाई चाहिँ इम्पोज गर्नुपर्छ भन्ने मनोविज्ञानसहित तिमीले यही गर्नुपर्छ, यस्तै सब्जेक्टमा जानुपर्छ, यही करियर सिलेक्सन गर्नुपर्छ भनेर चाहिँ अलिक कहिलेकाहीँ अलि मनोवैज्ञानिक दबाव पनि बालबालिकाहरूलाई दिन सक्ने सम्भावना भइरहेको छ भने अब अहिले समग्रमा भन्नुपर्दा अब यो नयाँ शैक्षिक सत्र सुरु हुने र बालबालिकाको चाहिँ भविष्य छनौटको बारेमा चाहिँ डिस्कसन हुने भएकोले चाहिँ अभिभावक पनि उत्साहित चाहिँ हुनुहुन्छ र उहाँहरूलाई उत्साह एक प्रकारले के हुन्छ भने अब एउटा चाहिँ हाम्रो जिम्मेवारी कम हुँदै गयो अलि भनेको जिम्मेवार हुन थाल्यो केटाकेटी भन्ने हुन्छ भने दोस्रोतिर चाहिँ मैले पुरा गर्न नसकेका टाइमहरू चाहिँ अब केटाकेटी मार्फत चाहिँ पुरा गर्न सकिन्छ होला भन्ने सरकारको दुइटै मिक्स फिलिङले गर्दाखेरि उहाँहरूमा के हुन्छ त भन्दा उहाँहरूमा पनि उत्साहकै अवस्था रहिरहेको छ।
तपाईँले भन्न खोज्नु भएको यो बेला चाहिँ अभिभावकहरूले आफूले पढ्न नसकेको र आफूले पढ्न नपाएको विषय चाहिँ आफ्ना सन्तानलाई, आफ्ना छोराछोरीलाई पढाउन चाहन्छन् र त्यही अनुसारको दबाव दिइरहेका हुन्छन् भन्न खोज्नु भएको हो?
अब त्यसमा कहिले ठ्याक्कै त्यो भन्दा कहिले काहीँ के हुन्छ भने बालबालिकाहरूको प्यारेन्ट्सहरूले आफूले जीवनमा जे गर्न नसकेको छ सब्जेक्ट मात्रै नभनौँ जसरी करियर या कहिले काहीँ जुन फिल्डमा म जान चाहन्छु भन्ने लागेको थियो तर विभिन्न परिस्थितिले गर्दाखेरि जान नसकेको कुरा चाहिँ मेरो केटाकेटीले गरिदिए हुन्थ्यो भन्ने प्रकारको चाहना चाहिँ बालबालिका के भन्छ प्यारेन्ट्सहरूमा रहिरहेको छ. त्यो प्यारेन्ट्सहरूमा अब यो चाहिँ एउटा अवसर हो कि जस्तो चाहिँ उहाँहरूलाई लागेर चाहिँ एक प्रकारको उत्साह चाहिँ रहिराख्ने हुन्छ भन्नु.
अभिभावकले दिने यो प्रकारको दबाव या यो प्रकारको प्रेसर जुन हुन्छ त्यसले प्रभाव चाहिँ कस्तो पार्छ त्यो विद्यार्थीको जीवनमा चाहिँ?
अब बालबालिकाहरूको यसले चाहिँ कहिले चाहिँ यदि हामीले प्रत्येक बालबालिकाहरू जन्मजात रूपमै आफूसित चाहिँ विशेष क्षमता लिएर जन्मेका हुन्छन् जसलाई हामी अङ्ग्रेजीमा चाहिँ एप्टिट्युड भन्ने गर्दछौँ. एप्टिट्युड भनेको विशेष रुचिहरू चाहिँ व्यक्ति बालबालिकाहरूमा जन्मजात रूपमै आएको हुन्छ र त्यो रुचिहरूलाई ध्यान दिएर कहिले काहीँ केही प्यारेन्ट्सहरूले यदि करियर फ्युचर उसलाई चाहिँ यस्तो तरिकाले सेट गरिदिने भन्ने तरिकाले सोच्नु भएको छ भने त त्यसले चाहिँ सकारात्मक ऊर्जा दिने भयो र बालबालिकाले पनि आफूले सोचेको के भन्छ त भन्दा ड्रिमहरू चाहिँ छिटै फुलफिल गर्ने चान्स हुन्छ भने कहिले काहीँ के हुन्छ प्यारेन्ट्सहरूले बालबालिकाको रुचि त्यो अभिरुचि योग्यता क्षमता र परिवृत्तिलाई चाहिँ नबुझ्दाखेरि कहिले काहीँ कस्तो जोखिम हुनसक्छ भने बालबालिकाको रुचि क्षमता र अभिवृत्तिको मनोवृत्तिको हिसाबले चाहिँ उनीहरूमा चाहिँ विशिष्ट सिप चाहिँ एउटा फिल्डमा छ अनि प्यारेन्ट्सहरूको चाहना इच्छा र आकाङ्क्षा चाहिँ अर्कोतिर छ भने त्यो दुइटैको बिचमा क्ल्यास जब हुन्छ त्यसपछि ठुलो पछिको लागि चाहिँ एक प्रकारको असहजता हुनसक्छ. कहिलेकाहीँ चाहिँ बालबालिकाहरूले जीवनमा जति सक्सेस उपलब्धि प्राप्त गर्छन् भन्ने प्यारेन्ट्सहरूले सोच्नु भएको थियो त्यो नभइदिने हुन्छ भने यति बेला बालबालिकाले पनि धेरै खुलेर चाहिँ प्यारेन्ट्सहरूको विरोध गर्न नसक्ने या म त्यो तपाईँले भने जस्तो म गर्दिनँ भन्ने प्रकारको भन्न नसक्ने प्रकारको कल्चर हामीसित भएको कारणले गर्दाखेरि पनि कहिले चाहिँ अब बालबालिकाहरूको इच्छा चाहना र आमा बुवाको इच्छा चाहनाको बिचमा चाहिँ क्ल्यास भएर पछि जुन त्यो पारिवारिक वातावरणमै असहजता क्रिएट हुन सक्ने जोखिमहरू पनि रहिराख्ने हुन्छ.
अभिभावकले दिने यो प्रकारको दबावै त नभनौ, अभिभावकले जुन प्रकारको गतिविधि अहिले तपाईँले भने जस्तो गरिरहेका हुन्छन् त्यसले सकारात्मक प्रभाव पार्ने सम्भावना चाहिँ कति रहन्छ?
अब यसो भयो, यदि मैले अघि नै भने यदि कहिले काहीँ केही प्यारेन्ट्सहरू किनकि बालबालिकाहरूको इच्छा रुचि चाहना र आकाङ्क्षा के छ भन्ने कुरा अब त्यो मनोवैज्ञानिक परीक्षणै मात्र गरेर होइन कहिले काहीँ के हुन्छ भने हामीले बालबालिकाहरूका अभिभावकहरूले बालबालिकाको रुचिलाई चाहिँ सजिलै तरिकाले बुझ्न सक्नुहुन्छ किनकि बालबालिकाले जसरी उनीहरूको रुचि क्षमता कता छ भन्ने कुरा चाहिँ हामीले कहिले काहीँ घरै बसेर पनि बालबालिकाहरूको बारेमा हामी बुझ्न सक्छौँ थाहा पाउन सक्छौँ र सकारात्मक प्रभाव पार्ने भयो त्यसले गर्दा बालबालिकाहरूको ग्रोथमा चाहिँ छिटो ग्रोथ हुने भयो र त्यसको लागि यदि अब प्यारेन्ट्सको पनि रुचि मिलेको छ भने कहिले काहीँ के हुन्छ भने अभिभावकले पनि बालबालिकालाई चाहिने सम्पूर्ण सकारात्मक वातावरणहरू दिने भए अनि कहिले काहीँ अब दुइटैको रुचिमा फरक भएर त्यस्तो सिचुएसनहरू क्रिएट भएको छ भने त्यति बेला दुइटैलाई चाहिँ मनोवैज्ञानिक रूपमा चाहिँ खुसी नमिल्ने चान्स हुन्छ.
यसरी विद्यार्थीलाई आफ्ना सन्तानलाई आफ्ना छोराछोरीलाई यो प्रकारको दबाब दिनु हुँदैन भन्ने कुरा अभिभावकलाई थाहा हुँदैन कि अभिभावकले थाहा पाएर पनि तपाईँले भनेको जस्तो आफ्नो सपना पूरा गर्नका निमित्त उहाँहरूले दबाब दिइरहेका हुन्छन्?
धेरै अभिभावकहरूले किनकि खास गरेर यो बालबालिकाहरूको मनोविज्ञान बुझ्नुको लागि हुन त अब बालबालिकाहरूको मनोविज्ञान बुझ्नुको लागि प्यारेन्ट्सहरूले बुझ्दै बुझ्नुहुन्न भन्ने चाहिँ मिल्दैन होला तर पनि यदि बालबालिकाहरूको मनोविज्ञान या कुन उमेरमा कस्ता प्रकारका परिवर्तनहरू हुन्छन् मेरो बालबालिकाको क्षमता के हो उनीहरूको अभिरुचि के छ अनि उनीहरूको चाहिँ एप्टिट्युड कता राम्रो छ भन्ने कुराको बारेमा जानकारी पाउनको लागि बाल मनोविज्ञानको बारेमा प्यारेन्ट्सहरू अवेर हुनुपर्दछ र यदि बाल मनोविज्ञानको बारेमा पहिलेदेखि अभिभावकहरूसित चाहिँ चेतनाको लेभल राम्रो छ बाल मनोविज्ञानको बारेमा जागरूक हुनुहुन्छ भने चाहिँ त्यति बेला सजिलै तरिकाले उनीहरूले बालबालिकाहरूको चाहना आकाङ्क्षा र रुचिलाई चाहिँ सजिलै तरिकाले बुझ्न सक्नुहुन्छ र त्यति बेला चाहिँ के हुने भयो त भन्दाखेरि उहाँहरूले सकारात्मक तरिकाको वातावरण दिने भयो भने धेरै बालबालिका हाम्रो अभिभावकहरूमा धेरै हाम्रो समाजमा हाम्रो नेपालको कन्टेक्स्टको कुरा गर्ने हो भने धेरै अभिभावकहरूमा चाहिँ बाल मनोविज्ञानको बारेमा चाहिँ गहिरो ज्ञानको अभावको कारणले गर्दाखेरि काहीँ न काहीँ बालबालिकाको रुचि चाहना आकाङ्क्षा र उनीहरूको चाहिँ व्यक्तित्व अनि त्यसपछि उनीहरूको एप्टिट्युड भयो अनि त्यसपछि उनीहरूको इन्ट्रेस्टको लेभल भयो अनि उनीहरूको इन्टेलिजेन्सको बौद्धिक क्षमताको लेभललाई चाहिँ नबुझ्न सकेर या कहिले कहिले ओभर एस्टिमेट या अन्डर एस्टिमेट गरिदिने भएको कारणले गर्दाखेरि हाम्रोमा धेरै बालबालिकाहरूले आफ्नो अभिभावकबाट जस्तो प्रकारको सहयोग सहयोग पाउनु पर्ने हो, त्यो नपाएको अवस्था हो कि जस्तो चाहिँ पछिल्लो 18-20 वर्ष यही फिल्डमा काम गर्दाको मेरो अनुभवले पनि त्यसलाई अलिक पुष्टि गरेको हो कि जस्तो चाहिँ मलाई लाग्छ।
उमेर समूहका हिसाबले एसी दिएर बसेको अर्थात् एसी उत्तीर्ण गरेको विद्यार्थीले चाहिँ स्वयं आफैले विषय छनौट गर्न सक्ने क्षमता चाहिँ कति रहन्छ उसमा?
अब यस्तो हो, उमेर समूहको हिसाबले किनकि अब यो एडोलेसेन्स एजमा भएको, किनकि एडोलेसेन्स सकिन लागेको या युवा अवस्थाको शुरूआत हुने उमेरको आसपासमा भएको कारणले गर्दाखेरि अब केही बालबालिकाहरूले मेरो इन्ट्रेस्ट कता छ भन्ने कुराको बारेमा अनुमान गर्न त सक्नुहुन्छ। त्यो कसरी थाहा पाउने भने बिहानदेखि बेलुकीसम्म उहाँहरूलाई जे कुरा गर्दा या जुन प्रकारको क्रियाकलापमा उनीहरूलाई इन्गेज हुँदा साह्रै रमाइलो हुने गर्दछ, त्यो उनीहरूको चाहिँ एप्टिट्युड हुनसक्छ भन्ने अनुमान चाहिँ गर्न सकियो। तर अब किनकि अब त्यति बेला चाहिँ उनीहरूको इमोसनमा चाहिँ छिटो छिटो चेन्ज हुने अनि बहुतरी समूहको चाहिँ धेरै प्रभाव पर्ने अनि त्यसपछि पारिवारिक वातावरण र समुदायको पनि प्रभाव पर्ने भएको कारणले गर्दाखेरि कहिले कहिले चाहिँ आफ्नो क्षमता र परिवारको वातावरण र समाजको वातावरणले गर्दाखेरि ठ्याक्कै मैले यस्तो गर्दा हुन्छ भन्ने कुराको बारेमा चाहिँ त्यहाँ उहाँहरूलाई चाहिँ त्यति सजिलो चाहिँ हुँदैन। तर बालबालिकाले चाह्यो भने आफूले मैले के गर्दा गर्न सक्छु भन्ने कुराको बारेमा अवेर हुन सक्ने सम्भावना त रहन्छ।
विद्यार्थीको क्षमता चाहिँ एकातिर छ, तर कहिलेकाहीँ साथीहरूको लैमा लागेर साथीहरूको भनेको मानेर या साथीहरूसँगै पढ्नुपर्छ भन्ने कुराले गर्दाखेरि विद्यार्थी विषय छनौट गर्दा त्यो गल्ती हुन सक्ने सम्भावना कहिलेकाहीँ रहन्छ कि रहँदैन?
त्यो तपाईँले भनेको कुरा अलवेज रहन्छ, किनभने साथीहरूको मैले अघि नै भने त्यति बेला साथीले गरेको सबै कुरा ठिक, किनकि ग्याङ एज भनेको त्यसलाई चाहिँ समूह ग्याङ एज भन्ने भएकोले त्यो उमेरमा चाहिँ एउटा विशेषता के हुन्छ भने उनीहरू पियर ग्रुपको पियरको इन्फ्लुएन्स धेरै हुने भएकोले त्यो साथीहरूले या पियर ग्रुपका साथीहरूले जे गरिराख्नु भएको छ त्यही अनुसारको मैले पनि गर्नुपर्छ भन्ने प्रकारको परिवारलाई पनि दबाब दिने, कहिले कहिले टिचरहरू या वातावरणमा पनि त्यस्तो प्रकारको प्रेसर गर्ने र हामी यही गर्छौँ भन्ने भएको कारणले गर्दाखेरि कहिले काहीँ आफ्नो रुचि र क्षमता भन्दा चाहिँ डाइभर्ट भएर कहिले कहिले त्यो डेभिएट भएर चाहिँ उनीहरूले त्यस्तो प्रकारको बिहेभियरहरू भनौँ त्यस्तो प्रकारको सब्जेक्ट सेलेक्सनमा एक प्रकारको अन्यता रहेर कहिले काहीँ गलत सब्जेक्ट सेलेक्सन रहन सक्ने चान्स पनि रहिराख्छ चाहिँ उमेरमा बालबालिकाहरूमा।
अहिलेको विद्यार्थीको क्षमता र आगामी दिनको विद्यार्थीको क्षमतामा फरक पर्न सक्ने सम्भावना चाहिँ कति रहन्छ, त्यसका कारणले विषय छनौट गर्ने कुरालाई कति प्रभाव पार्छ?
अब यस्तो हो, रुचि भन्ने कुरो चाहिँ तपाईँको कहिले कहिले परिस्थिति समय अनुसार चाहिँ स्लाइटली चेन्ज हुँदै गर्छ। बालबालिकाहरूले आफूसित मसित के क्षमता छ त भन्ने चाहिँ सही तरिकाले आकलन गर्न सक्नुहुन्छ। त्यो एउटा चाहिँ महत्त्वपूर्ण यो करियर काउन्सिलिङमा चाहिँ तपाईँको आफ्नो क्षमता भनेको अब युनिभर्सिटी पढ्न जाँदा या रुचिको विषय छनौट गर्दाखेरि पहिलो कुरा चाहिँ मसित के छ त भन्ने उहाँलाई थाहा हुन्छ, मसित के छ भन्ने सन्दर्भमा खास गरेर उनीहरूसित के भन्छ त भन्दाखेरि चाहिँ अब एटिट्युड भयो होइन, योग्यता क्षमता रुचि र परिवेशीहरू कस्तो छन् भन्ने कुरा चाहिँ थाहा भयो भने त्यसको बेसमा पछि गएर उनीहरूले के गर्न सक्छ एउटा चाहिँ त्यो कुरा भयो, मसित के छ भन्ने चाहिने भयो। दोस्रो चाहिँ अब त्यो भएर मसित भएर मात्रै भएन, कहिले काहीँ चाहिँ मसित त छ या बालबालिकासित त्यो क्षमता छ तर परिवारले त्यसको चाहिँ जसरी मानौ कुनै बालबालिकासित चाहिँ मेडिकल लाइनमा जानको लागि चाहिँ पर्याप्त क्षमता जन्मजात रूपमै छ अरे, तर प्यारेन्ट्सहरूको चाहिँ आर्थिक अवस्था त्यति धेरै स्ट्रङ छैन जानेर उनीहरूले चाहिँ मेडिकल एजुकेसनको लागि आवश्यक पर्ने मिनिमम शुल्कहरू तिर्न नसक्ने अवस्था छ भनेपछि अब त्यसपछि उसको इन्ट्रेस्ट मात्रै भएर भएन भनेको पहिलो कुरा चाहिँ उनीहरूको आफूसित क्षमता छ कि छैन पहिलो कुरा त्यो हामी आइडेन्टिफाई गर्ने भयौँ। दोस्रोको लेभलमा चाहिँ हामीले के गर्ने भयो त भन्दाखेरि हाम्रो अभिभावकहरूले पनि के अवेर हुनु पऱ्यो भने हाम्रो क्षमता कति छ त नि, हामीले खर्च कति गर्न सक्छौँ, कति पढाउनुको लागि आवश्यक लाग्ने लगानी कति हो, कति इन्भेस्ट गर्न सक्छौँ, कति समयसम्म हामीले इन्भेस्ट गर्न सक्छौँ भन्ने भयो भने तेस्रो कुरा त्यसपछि हामीले अवेर हुनुपर्ने कुरा के हो भने त्यो लगानी लगाइसकेपछि या त्यो बालबालिकाले पढिसकेपछि अब उसले भविष्यमा चाहिँ काम कहाँ गर्ने हो त नि, त्यसको चाहिँ मार्केट भ्याल्यु कति छ, मार्केटमा चाहिँ त्यसको सब्जेक्टको निड कति छ। जस्तै अब नेपालमा जस्तै एउटा सामान्य केही चाहिँ हाम्रोमा धेरै इन्डस्ट्रीहरू नभएको अवस्था अनि केमिकल इन्डस्ट्रीहरू नभएको अवस्थामा चाहिँ जस्तै माइक्रोबायोलोजी सब्जेक्ट आफै मन नराम्रो चाहिँ होइन, तर हाम्रो कन्टेक्स्टमा कसैलाई माइक्रोबायोलोजी पढाइसकेपछि भोलि गएर उसले चाहिँ फिल्डमा कहाँनिर काम गर्ने हो त, नेपालै बस्ने हो या बाहिर बस्ने हो, बाहिर बस्ने हो भने त्यही अनुसारको सब्जेक्ट सेलेक्सनमा ध्यान दिनु पर्यो भने नेपालै बस्ने हो भने नेपालमा त्यसको चाहिँ भविष्य कतिको छ, काम पाउने ठाउँ कहाँ हो भन्ने कुराको सबै कुराको आकलन गरेर चाहिँ ओभरअल हामीले सब्जेक्ट सेलेक्सन गर्ने बेलामा अहिले नै प्यारेन्ट्सहरूले चाहिँ अवेर हुनुपर्ने बेला चाहिँ
तपाईँले भनेको कुरा करियर काउन्सिलिङको कुरा जुन तपाईँले गर्नुभयो, हाम्रो समाजमा हाम्रो परिवेशमा हाम्रो वरिपरि यो करियर काउन्सिलिङको प्रयोग कति गरिएको छ?
अब नेपालको कन्टेक्स्टमा चाहिँ करियर काउन्सिलिङ बिल्कुलै छैन भन्दा पनि फरक नपर्ला होइन. अब जुन अब अहिले हामीले करियर काउन्सिलिङ सर्भिस दिन्छौँ भनेर जुन चाहिँ अहिले कन्सल्टेन्सी या विभिन्न संस्थाहरूले गरिराखेको जुन देख्नुहुन्छ त्यो पनि करियर काउन्सिलिङको एक्ज्याक्ट साइकोलोजिकली चाहिँ जुन हामीले करियर काउन्सिलिङको मिनिमम नर्म्सहरू फलो गरेर सर्भिस दिने सेन्चरहरू चाहिँ थोरै छ भनेको काउन्ट गर्ने मिल्ने छन् होला. अनि त्यसमा फेरि कस्तो हो भने जसरी अहिले हामीले करियर काउन्सिलिङ भन्दैमा चाहिँ यही गर्नुपर्छ भनेर चाहिँ उहाँलाई कन्भिन्स गर्ने चाहिँ होइन क्या. हामीले उनीहरूको क्षमता के छ, उनीहरूको रुचि के छ, उनीहरूको एप्टिट्युड के छ, पर्सनालिटीको ट्रेट के छ, त्यो ट्रेट अनुसार उनीहरूको फ्युचर के भनेको जान सक्ने सम्भावना कुनमा बढी देखिन्छ, इन्क्लाइनेसन कता हुनसक्छ, अनि त्यसको लागि प्यारेन्ट्सहरूको चाहिँ इन्भेस्टमेन्टको कुरा चाहिँ कति गर्न सक्नुहुन्छ, अनि त्यो बाइचान्स मानव कलेजमा मेडिकल डक्टर बन्न सक्ने या मेडिकल फिल्डको लागि उसित एप्टिट्युड छ, पर्सनालिटी ट्रेट पनि छ, इन्टेलिजेन्सको लेभल पनि छ. तर अब प्यारेन्ट्ससित पैसा छैन भने त्यति बेला हामीले करियर सेलेक्सनमा जाँदाखेरि हामीले कहाँनिर हेल्प गरिन्छ या त्यस्तो सहयोग गर्ने गर्नुहुन्छ त भन्दाखेरि ओके यसको अल्टरनेट चाहिँ जसरी मानव मेडिकल डक्टर एमबिबिएस या एमडी गर्न नसक्ने अवस्था भयो भने मेडिकल लाइनसित रिलेटेड फिल्डमा त जान सक्यो नि, या तपाईँको कहिले बालबालिकामा चाहिँ तपाईँको चाहिँ के भन्छ खेल रिलेटेड इस्युमा चाहिँ उसको रुचि अभिरुचि बढी छ, जन्मजात रूपमा उसको पोटेन्सियल छ, अब उसले चाहिँ खेलाडी नै नभने पनि खेल रिलेटेड विभिन्न विधाहरू छ, त्यो विधा रिलेटेड प्रोफेसनहरूमा चाहिँ उसले इङ्गेज हुन सक्ने भएको कारणले गर्दाखेरि यस्तो एक्ज्याक्टली भनिदिने खालको सेन्टरहरूको अभाव हाम्रो नेपालमा अभाव छ नै जस्तो लाग्छ. अनि एकातिर चाहिँ राज्यको तर्फबाट पनि जुन तरिकाको हाम्रो करियर काउन्सिलिङ सर्भिस जुन अरू देशहरूमा एजुकेसन सिस्टममै एप्टिट्युड टेस्टहरू पर्सनालिटी टेस्टहरू इन्टेलिजेन्सहरू र इन्टेस्ट टेस्टको बेसबाट चाहिँ बालबालिकाको कम्प्लिट पिक्चर क्लियर गराइदिनु हुन्छ, त्यसको सेलेक्सन गर्न प्यारेन्ट्सलाई सजिलो हुन्छ. तर हाम्रोमा त्यस्तो कुनै त्यस्तो फर्मल मेकानिजम न राज्यको तर्फबाट छ न चाहिँ बाहिरको तर्फबाट भनौँ न अब यो काम गर्ने विज्ञहरूको भनौँ न लक्ष्य इन्स्टिट्युटहरू पनि नभएको अवस्थामा काहीँ न काहीँ कहिले काहीँ चाहिँ बालबालिकाहरूले यसको मार चाहिँ बालबालिका र प्यारेन्ट्स दुइटैले चाहिँ भोग्नुपर्ने अवस्था चाहिँ छ जस्तो मलाई त्यहाँ लाग्छ नेपालको कन्टेक्स्ट.
बुदागत रूपमै भन्नुपर्दाखेरि विद्यार्थीले विषय छनौट गर्दाखेरि ध्यान दिनुपर्ने कुराहरू चाहिँ के हुनु उसो भए.
ओके बुदागत रूपमा मैले अघिदेखि भन्दा चाहिँ एउटा चाहिँ बालबालिकाको आफ्नो क्षमता के छ भन्ने ट्र्याक गरिदिनु पर्यो, त्यसको लागि मनोवैज्ञानिक परीक्षणहरू तपाईँको इन्टेलिजेन्स टेस्ट भनेको बौद्धिक क्षमताको आकलन गर्ने बुद्धिमत्ता रिलेटेड टेस्टहरू हुन्छन्, त्यसपछि पर्सनालिटी टेस्ट भयो, त्यसपछि चाहिँ एप्टिट्युड टेस्ट भयो. एप्टिट्युड भनेको जसको त्यसले चाहिँ उनीहरूको कुन चाहिँ विधामा भित्र भनौँ न पछि भोलि फ्युचरमा उन कुन विधामा चाहिँ बट बेटर गर्न सक्छ भन्ने थाहा हुन्छ. अनि त्यसपछि इन्टेस्ट टेस्टहरू यो चारवटा साइकोलोजिकल मनोवैज्ञानिक परीक्षणहरूको माध्यमबाट बालबालिकाको क्षमता के हो भन्ने थाहा हुन्छ, र सँगसँगै उनीहरूको एकाडेमिक ग्रेडहरूलाई पनि त्यसैसित कनेक्ट गरेर चाहिँ हामीले बालबालिकाको क्षमताको बारेमा थाहा पाउनु पऱ्यो. पहिलो कुरो हामीले बालबालिकाको क्षमता थाहा पाउनु पऱ्यो, उसको क्षमता कुन फिल्डको लागि बेटर छ, कुन राम्रो गर्न सक्ने छ, किनकि एक या दुईवटा फिल्ड चाहिँ के हुन्छ डोमिनेट हुन्छ, त्यो बाहेकको अरू फिल्ड चाहिँ के हुन्छ त भन्दाखेरि सब्स्टिट्युट हुने भएको कारणले डोमिनेट फिल्ड के हुनसक्छ हो त मेरो बालबालिकाको भन्ने कुरा पहिलो थाहा पाउनु पऱ्यो पहिलो कुरा. त्यसपछि बालबालिकालाई हामीले कति इन्भेस्ट गर्न सक्छौँ त भनेको हामीसित कति टाइम छ, प्यारेन्ट्सहरूले ध्यान दिनुपर्ने कुरा एउटा चाहिँ हामी कति समय चाहिँ दिन सक्छौँ बालबालिकाको लागि, अनि दोस्रो कति पैसा खर्च गर्न सक्छौँ, अनि तेस्रो चाहिँ के हो त भन्दाखेरि हामीले उसलाई भोलि भविष्यमा त्यो सकेर आइसकेपछि उसले काम गर्ने ठाउँ कहाँ हो त, हाम्रो देशमा हो भने के अपर्च्युनिटीहरू छ फिल्डमा, त्यो करियरहरू के छन् त हाम्रो करियर अप्सनहरू के छ, अनि होइन देशभन्दा बाहिर हो भने कुन देशमा पठाउने हो कहाँ पठाउने हो त्यसको बेसमा हामीले सिलेक्सन गर्ने हो. यो तिनवटा कुरा, एउटा चाहिँ बालबालिकाको क्षमता बुझ्नु पऱ्यो पहिलो कुरा हामीले, दोस्रो हाम्रो क्षमता बुझ्नु पऱ्यो भनेको मैले फाइनेन्सियल स्टेटस हाम्रो कति छ र कति समयसम्म हामी पढाउन सक्छौँ, कति टाइम दिन सक्छौँ, टाइम कति छ त इन्भेस्ट कति गर्न सक्छौँ त्यो थाहा हुनु पऱ्यो प्यारेन्ट्सलाई. तेस्रो चाहिँ के हुनु पऱ्यो त भन्दा यसको फ्युचर चाहिँ के छ त, फ्युचरमा चाहिँ उसले अप्सन करियर अप्सनहरू कहाँ छ त, हामी नेपाल गर्ने इन्डिया भनौँ न आउटसाइड नेपाल गर्ने हो भने कहाँ पठाउने हो, कति समयसम्म हामीले छेक्न सक्ने छ भन्ने कुरा, यो तिनवटा कुरा हामीले ध्यान दिन सक्यौँ भने यो तिनवटाको बेसमा यदि उहाँहरूले फ्युचर खोज्नुभयो भने त्यसपछि के हुन्छ हामीले सजिलै तरिकाले थाहा पाउन सक्छौँ. अनि त्यसपछि त्यो जुन इन्ट्रेस्ट भएको एरिया जुन छ त्यो एरियासँग सम्बन्धित नेपालमा चाहिँ सर्भिस दिने सेन्टरहरू कहाँ हो त भनेको मानव एजुकेसन नै हामीले पढाउनु पऱ्यो भने पनि त्योसँग उसको मेरो बाबु नानीको चाहना र इच्छा अनुसारको जुन चाहिँ क्षमताहरू डेभलप भएको छ त्यो अनुसारको उसले कुन कलेजमा जाँदा हुन्छ, कुन इन्स्टिट्युसनमा चाहिँ उसको लागि सबैभन्दा बेस्ट हुन्छ, नेपालैमा राख्ने हो कि आउटसाइड नेपाल पढाउने हो कि भन्ने कुराको बारेमा त्यसको त्यसमा डिसिजन गर्यो भने सम्भवतः बालबालिकाले पनि पछि जीवनमा के हुन्छ त भने जब सेटिस्फेक्सन बेटर हुन्छ, अनेकी जब सेटिस्फेक्सन बेटर भयो भने उनीहरूको पर्फर्मेन्स बेटर हुन्छ, पर्फर्मेन्स बेटर भयो भने उनीहरू जीवनमा प्रगति गर्न सक्ने सम्भावना चाहिँ बढी हुने हुन्छ भनेर सजेस्ट गरिएको छ।
शैक्षिक संस्थाहरूले जुन प्रकारको विज्ञापन गरिरहेका हुन्छन्, जुन प्रकारको विद्यार्थी तान आकर्षण गर्नका निम्ति जे जस्ता गतिविधिहरू गरिरहेका हुन्छन्, त्यसले गर्दा विद्यार्थीको विषय छनौटमा प्रभाव पार्छ कि पार्दैन?
अब यस्तो हो, त्यो विज्ञापन जुन गरिराख्नु भएको छ उहाँहरूको हिसाबले त्यसलाई चाहिँ हामीले अब नराम्रै भन्न सक्दैन, मिल्दैन होला किनभने त्यो चाहिँ अब किनकि हामीले अब मार्केटिङमा हामीले मनोविज्ञान मनोवृत्तिलाई चाहिँ परिवर्तन गर्ने जुन हामी सोसल साइकोलोजीमा चाहिँ एउटा स्ट्राटेजी या ट्याक्टिक्सको कुरा गर्छौँ, त्यसलाई के भन्छ त भन्दाखेरि हामी पर्सुएसन भन्ने गर्छौँ। त्यो पर्सुएसनको लागि उहाँहरूले विभिन्न एडभर्टाइजमेन्टहरू गरिराख्नुहुन्छ र त्यसपछि त्यहाँ गइसकेपछि उहाँहरूले पनि जसरी अब केही इन्स्टिट्युटहरूले चाहिँ साइकोलोजिकल एसेसमेन्टहरू गर्न थाल्नु भएको छ जस्तो लाग्छ, किनकि अहिले धेरै स्कुलहरूले स्कुल काउन्सिलरहरू या स्कुल साइकोलोजिस्टहरू राखेर चाहिँ हामी हाम्रोमा जसलाई सिलेक्सन गर्दैछौँ त्यो हाम्रो फिल्डको विधाको लागि फिट हुने विद्यार्थी हो कि होइन भनेर एक प्रकारको चाहिँ अब बिस्तारै सुरु हुने चाहिँ थालेको छ। तर जुन तरिकाले चाहिँ अब यो जुन तरिकाको अहिले मार्केटमा चाहिँ हामी सबैभन्दा बेस्ट हो यो हो त्यो हो भन्ने जुन छ त्यो चाहिँ अब त्यसलाई मार्केटिङको स्ट्राटेजीको रूपमा लिँदा बेहतर हुन्छ, तर त्यो करियर काउन्सिलिङको हिसाबले उहाँहरूले बेस्ट प्र्याक्टिस गरिराखेकै भन्न चाहिँ मिल्छ जस्तो मलाई चाहिँ लाग्दैन।
समय उपलब्ध गराइदिनु भयो समय र संवादका निमित्त रेडियो नेपाललाई कार्यक्रम शैक्षिक बहसको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद।
धन्यवाद मेरो तर्फबाट, भनौँ न तपाईँले मलाई मेरो विचारहरू र मेरो विचारको माध्यमबाट चाहिँ धेरै अभिभावकहरूलाई यो जानकारी गराउने जुन प्लेटफर्म प्रोभाइड गराइदिनु भयो त्यसको लागि तपाईँ लगायत तपाईँको इन्टायर टिमलाई चाहिँ धन्यवाद।
यतिन्जेलसम्म हामीसँग हुनुहुन्थ्यो एकजना मनोविद तथा करियर परामर्शदाता डाक्टर नरेन्द्र सिंह ठगुन्ना। आजलाई कार्यक्रम शैक्षिक बहस यति, अर्को हप्ता अर्को विशेष श्रृङ्खलाका साथ उपस्थित हुनेछौँ।
त्यतिन्जेलसम्मका निम्ति म कार्यक्रम सञ्चालक टेकराज अवस्थी पनि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो नेपाल, नमस्कार।
शिक्षाको नीति, अभ्यास र प्राप्ति,
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्य वस्तु सिकाएर प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस।
असतो मा सते गमाए।